हरेक दिन बिहान 8 बजेको भोजपुरी समाचार पछि आउने गर्छ नारायणी एफएम 103.8 मेगाहर्ज वीरगंजबाट र इन्टरनेट अनलाइनको www.radionarayani.org.np तथा अफिसियल फेसबुक पेज नारायणी एफएम 103.8 मेगाहर्ज वीरगंजबाट पनि प्रसारण भइरहेको छ, प्रत्यक्ष सुन्न सक्नुहुनेछ। कार्यक्रमका कोरोना अपडेटमा हामी पछिल्लो कोरोनाको अपडेटहरू अथवा अहिले पछिल्ला घटनाक्रमहरूको विषयमा कोरोनाका विषयमा कुराकानी गर्छौँ र एकजना व्यक्तिसँग पनि कुरा गर्छौँ जो कोरोना कसरी कोरोनाबाट बच्ने र कोरोनाबाट बच्ने उपायहरू के हुन् भन्ने विषयमा पनि कुरा गर्छौँ र कोरोनाको नियन्त्रण र रोकथामका लागि गरिएका व्यवस्थापनहरूको विषयमा पनि कुरा गर्छौँ। अहिले पछिल्लो कोरोना अपडेटको कुरा गर्नुपर्दाखेरि वीरगंज स्थित नारायणी अस्पतालको प्रयोगशालामा गैराती गरिएको परीक्षणमा 82 जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पर्सा जिल्लाबाट मात्रै संकलन गरिएको स्वाब नमुनाको नारायणी अस्पतालमा पिसिआर परीक्षण गर्दा पर्साका 43 जना सहित 82 जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पर्साका 43, बाराका 22, रौतहट र सर्लाईका 7-7 जना तथा धनुषा र महोत्तरीका 1-1 जनामा संक्रमण पुष्टि भएको हो। हिजोको संक्रमण दर 28.37% झरेको छ। यो अस्थिको संक्रमण दर 38.80% थियो भने हिजो घटेर 28.37% भएको छ। कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रणका लागि स्थानीय प्रशासनले गरेको निषेधाज्ञाका कारण यो घटेको अथवा संक्रमण दर घटेको अनुमान गर्न सकिन्छ, यद्यपि मृत्युदर भने अहिले घटेको छैन। अब पछिल्लो समयमा ग्रामीण क्षेत्रमा कोरोना संक्रमण फैलिरहेको छ। ग्रामीण क्षेत्रमा कोरोना भाइरस संक्रमण फैलिएको चिकित्सकहरूले पनि बताएका छन् र अहिले पछिल्लो अवस्थामा गाउँतिर ग्रामीण क्षेत्रमा कोरोना भाइरस संक्रमणको अवस्था के छ, यसबाट कसरी बच्न सकिन्छ भन्ने विषयमा पनि कुराकानी गर्छौँ र आज कुराकानीका लागि हामीसँग हुनुहुन्छ सबै ठोवा हेल्थ पोस्टका इन्चार्ज रामनाथ महतो। रामनाथजी, स्वागत छ यहाँलाई कार्यक्रममा।
धन्यवाद।
हजुर, अहिले यो ग्रामीण क्षेत्रमा, सहरी क्षेत्रबाट बिस्तारै ग्रामीण क्षेत्रमा चाहिँ कोरोना संक्रमण फैलिरहेको छ भन्ने कुराहरू आइरहेको छ। जगन्नाथपुर गाउँपालिकामा त धेरै नै संक्रमितहरूको मृत्यु पनि भएको अवस्था छ। यहाँ जहाँ काम गरिरहनु भएको छ त्यो क्षेत्रमा चाहिँ कोरोनाको अवस्था के छ अहिले?
अब मैनपुर गाउँपालिका अन्तर्गत पर्छ है, वार्ड नम्बर 5 हो। त्यहाँ चाहिँ छन्त छ, फैलिसकेकै छ, तर हाम्रो जुन कन्ट्राक्ट ट्रेसिङ हुनुपर्ने हो त्यो थाहा छैन है। त्यो भयो भने नि अझ धेरै निस्किन्छ। हुन त 4-5 जना डेथ पनि भइसकेको छ कोरोना पोजिटिभले गर्दा, र अहिले बिरामीको चाप पनि धेरै छ है, धेरै छन्। र अब जे होस् हामी हेल्थ पोस्टबाट पनि जुन प्रोसेस, जुन प्रक्रिया हुनुपर्ने हो त्यो हामी गरिरहेकै छु। र अक्सर गरेर के हुन्छ भने नि, अब गाउँमा फैलिसक्यो तर स्वास्थ्य संस्थातिर आउनु त्यति मान्दैन। त्यो अब घरमै लुकाएर बस्ने, औषधिहरू खाने र स्वास्थ्य संस्थातिर नआउने र सिरियस भएपछि मात्र जाने भनेर त्यस्तो छ। त्यही भएर सिरियस भएर हेल्थ पोस्टमा जाँदाखेरि नि त्यो त्यस्तो अवस्थामा बढी कम्प्लिकेसन भएर मर्ने अवस्था त्यसमा पऱ्यो।
अब यहाँ कार्यरत हेल्थ पोस्टहरूमा चाहिँ यो कोरोना संक्रमितहरूको उपचारको लागि केही व्यवस्थाहरू भएको छ कि छैन? पक्का मैनपुरले त आइसोलेसनको पनि व्यवस्था गरेको छ, कसरी यहाँहरूले काम गरिरहनु भएको छ?
जे होस् त्यहाँ पनि अब मतलब भइरहेछ र भर्नाको लागि पनि, अब किनभने आइसोलेसन खालि मात्र राखेर हुँदैन, त्यहाँ अब मेडिकल अफिसर पनि चाहिन्छ, नर्सिङ स्टाफ पनि चाहिन्छ, ड्युटी गर्ने अब स्टाफहरू पनि चाहिन्छ। त्यसको लागि जोस म्यानेजमेन्ट हुँदैछ र अब भरमा आजसम्म डेट छ, अब आजसम्म कतिजना आउनुहुन्छ मेडिकल अफिसरहरू, अनि भर्ना भइसकेपछि हाम्रो सुचारू अब छिट्टै सबै रेडी छ, खालि सुचारू हुन मात्र बाँकी छ मेडिकल अफिसर आउने बित्तिकै।
हजुर, त्यहाँको कोरोना संक्रमण फैलिएको जसरी त्यहाँ संक्रमणहरू फैलिरहेको छ, त्यहाँका मान्छेहरूमा जनचेतनाको कमी पनि होला, यहाँहरूले जनचेतना पनि जगाइरहनु भएको होला, त्यहाँको मान्छेको यो कोरोनादेखिको अहिलेको नयाँ दोस्रो भेरिएन्टमा जुन खालको कोरोना देखिएको छ संक्रमणको अवस्था, त्यहाँ चाहिँ तपाईँहरूले हेर्दाखेरि कस्तो देखिन्छ गाउँ स्तरमा त्यहाँका मानिसहरूको चहल पहलको कारणले गर्दाखेरि अथवा त्यस्तो कुनै सङ्क्रमणको जोखिमहरू पनि बढी भइरहेको छ? अहिले त ग्रामीण क्षेत्रमै फैलिएको छ बढी, यहाँहरूले चाहिँ कतिको सतर्कता अप्नाउनु भएको छ र त्यहाँको स्थानीयहरू कतिको सजग छन्?
अब एउटा कुरा के छ भने नि, अब जुन तपाईँको जुन जनचेतना हुन्छ नि, त्यो चेतनाकै कमी छ। अब चेतनाको कमी नभए भए त मान्छे पुरै निस्केर नि बाहिर नै आउँथ्यो, मलाई ज्वरो आएछ, मलाई ज्वरो आएछ, म अब मतलब कि आइसोलेसनमै बसौँ भनेर त्यस्तो हुन्थ्यो। तर त्यस्तो चाहिँ देखिएन। अब ज्वरो पनि आएछ, खोकी पनि लागेको छ, तपाईँको अब बजारहरूमा पनि अब त्यहाँ बजार पनि लागिरहेको हुन्छ क्या। अब हुन्छ, अब धेरै भिड नलागे पनि नि अब राखेर सामानहरू बेच्ने है, अब त्यो भइरहेछ। तपाईँको बिहे है, तपाईँको प्रोग्रामहरू जुन छ नि त्यो भइरहेको हुन्छ क्या। त्यही भएर अब ठिक छ, ठुलो मान्छे त बुझ्ने भएपछि त अलिकति हामी मास्क लगाउन सक्छु, मास्क लगाएर अलिकति ब्यारियर हुन्छ भनेर सोच हुन्छ। तर बच्चाहरूमा त्यस्तो हुँदैन। ठुलो मान्छे अब ठुलो मान्छेहरू बुझे पनि नि सानो बच्चाहरू बुझ्दैन। अब मास्क पनि गाउँमा हाम्रो हेल्थ पोस्टमा आउनेहरू पनि मास्क नलगाइकन आउँछ। अब त्यस्तोलाई हामी भन्नुपर्छ कि तपाईँ मास्क लगाएर आउने, अब मास्क छ भने हुन्छ, नत्र भने त्यो तौलियाहरूले यसो नाक ढाक्छ अनि आउँछ। त्यस्तो अवस्था पनि छ। त्यही भएर अब हामी उनीहरूलाई नि भन्छौँ यसो सरसफाइ पनि गर्नु, अब हात सात पनि धुनुहोस्, हाम्रो साबुनहरू पनि राखिएछु बाहिर, त्यो धोएर कमसे कम भित्र आउनुहोस्, अनि यताउता फोक्दाखेरि हाँसी गर्दाखेरि पनि अलि सेफ भएर जथाभावी नगर्ने, एक दुई चारजनाको भिडमा नजाने भनेर हामी जत्ने जनचेतना जगाउँछौँ। अब के गर्ने, अब बुझ्नेलाई पनि बुझाउने हो, नबुझ्नेलाई त हामी जति जे गरे नि त्यही हो ताल।
अब तपाईँ त स्वास्थ्य एउटा स्वास्थ्य चौकीको अथवा स्वास्थ्य संस्थाको इन्चार्ज पनि हुनुहुन्छ, यो कोरोनालाई चाहिँ कसरी जित्न सकिएला? गाउँभरि नै फैलिसक्यो, अब जनचेतनाका कमीले कारणले अथवा राज्यको चाहिँ संयन्त्रको अलिकति कमजोरीले गर्दाखेरि यो गाउँभरि नै फैलिएको अवस्था, यसलाई चाहिँ कसरी नियन्त्रण गर्न सकिन्छ?
अब यसमा म अलिक टाइम लिउँ भने, अब हजुरलाई टाइम छ भने यसमा म अलिक धेरै राम्रो कुराहरू छन्, त्यही भएर अब भन्ने मौका हुन्छ भने म यो सबै अलिक डिटेल गरौँ कि भन्ने।
ठिक छ
है हजुर। यो जुन छ नि तपाईँको, वास्तवमा हाल विश्वमा महामारीको रूपमा फैलिरहेको छ र यो संसारै भरि कुनै देशै अछुतो छैन है। अब त्यसमा हाम्रो नेपाल पनि मतलब अछुतो छैन। भारतमा जबसम्म तीव्र रूपमा भइरहेको हुन्छ तबसम्म हाम्रो नेपालमा घट्छ भनेर हामी चिताउनै पर्छ, किनभने हाम्रो बेटी रोटीको सम्बन्ध छ, तपाईँको विवाह भोज भतेर किनमेल दैनिक ज्यालादारीको काम पनि सबै हामी भारतमै निर्भर छौँ, जसले गर्दा जबसम्म त्यहाँ सङ्क्रमण बढ्दै जान्छ तबसम्म हाम्रो यहाँ पनि उच्च जोखिममै छौँ। र यो अवस्थामा तपाईँको विश्व हात उठाउने अवस्थामा छन् होइन त, विश्वमै हात उठाउने अवस्थामा छन्। तर धेरै मेहनतको कारणले गर्दा बल्ल भ्याक्सिन आयो, र भ्याक्सिन एक थरीका भ्याक्सिन आयो, अर्को न्यू भेरिएन्ट निस्क्यो भनेर आयो कुरा है। अब न्यू भेरिएन्टको कुरा हुँदा हुँदै अझ थर्ड भेरिएसन पनि आयो, तेस्रो पनि आयो भनेर पनि आइसक्यो। त्यही भएर यसमा हामी यो औषधिहरू गरेर मात्र उपाय लाग्दैन, यसमा हामी प्रिभेन्सनतिर नै जानुपर्छ।
त्यो प्रिभेन्सनको उपाय चाहिँ के होला त?
हजुर, अब म भन्दै यो अक्सर गरेर यो 5 वर्षभन्दा मुनिका बच्चा जुन छ नि यसमा देखिया छैन अहिले, यो COVID-19 तपाईँको 5 वर्षभन्दा देखिया छैन।
अब यो तेस्रो भेरिएन्ट त त्यो बढी चाहिँ बालबालिका जोखिममा छन् भन्छन् फेरि।
हजुर हो, त अब यसमा म के भन्न चाहन्छु भने, यो 5 वर्षभन्दा मुनिको बच्चालाई जुन भन्छ तेस्रो भेरिएन्ट बच्चाले पार्छ, तर म पुरै विश्वस्त रूपले भन्छु कि 5 वर्षभन्दा मुनिको बच्चामा त्यो देखाउँदैन। म विश्वस्त रूपले भन्छु, यो अब भनाइ मात्र हो, पहिला यो हल्ला मात्र छ, तर देखाउँला जस्तो मलाई लाग्दैन।
कारण चाहिँ किन?
कारण के हो भने, यो 5 वर्षभन्दा मुनिको बच्चामा तपाईँको अन्य किसिमको प्रिभेन्सनको लागि भ्याक्सिनहरू दिइरहेको हुन्छ, भ्याक्सिन सबै दिइरहेको छ, र भिटामिन ए पनि दिइरहेको हुन्छ। यो भिटामिन ए को कारणले गर्दा इम्युनिटी पावर यसले बुस्ट गरिरहेछ र विश्वमै देखाइरहेको छ। यो बच्चा अवस्थामा संसारभरि नै यो भ्याक्सिनहरू यो इम्युनिटी बुस्ट गर्ने औषधिहरू चलाइन्छ, त्यसले गर्दा कतैतिर देखाइरहेको छैन। र अब जुन बाचा थर्ड भेरिएन्ट भनेको बाचालाई असर गर्छ भने मलाई विश्वासै लाग्दैन र म ठोकुवा भन्छु यो बाचालाई देखाउँदै देखाउँदै। अर्को हजुर यसमा छ, अर्को कुरा युवा अवस्थामा खोइ छैन, मतलब युवा अवस्थामा त भिटामिन चलाउँदैन, कुनै प्रिभेन्सनको उपाय गर्दैन, त्यसले गर्दा देखाइरहेछ युवा अवस्थामा। र बुढो अवस्थामा झन् बढी देखाइरहेछ, किनभने 40 कट्ने बित्तिकै इम्युनिटी पावर लो हुन्छ र लो हुने बित्तिकै जुन सुकै यानि कि कोरोना पोजिटिभ हुने बित्तिकै अब मतलब कि कम्प्लिकेसनमा या सेकेन्डरी इन्फेक्सनमा जान सक्छ, सेकेन्डरी इन्फेक्सन असर गर्न सक्छ, त्यसले गर्दा बुढो अवस्थामा यसले बढी असर गर्न सक्छ। अब अवस्था अब म हजुर अलिकति म बन्द्याउन खोजिरहेको छु कुरा, जस्तै कि भन्नुभयो कि यो विश्वको उसमा तपाईँको इटलीमा अहिले भर्खर अनुसन्धान के भएको छ भने ब्लड क्लट बढी भइरहेछ, ब्लड क्लट भएर मान्छे मरिरहेछ, यानि कि त्यहाँ मर्ने बित्तिकै त्यसको अनुसन्धान भयो, इन्भेस्टिगेसन गर्दाखेरि त्यसमा मरेको मान्छेको इन्भेस्टिगेसन गर्दाखेरि ब्लड क्लट देखायो, यानि कोरोना पोजिटिभ भएर जुन बिरामी मर्यो त्यसको ब्लड क्लट भएर मरेको।
त्यो भनेको चाहिँ के?
हजुर त्यो ब्लड क्लट भनेको के हो भने त्यो कोरोना जब असर गर्यो त्यसले ब्लड क्लट गर्दाखेरि चाहिँ ब्लड जम्ने, यानि कि ब्लड बाक्लो भएर जुन हाम्रो पातलो जुन ब्लड छ नि त्यसलाई बाक्लो गरिदिने र बाक्लो हुने बित्ति त्यो जम्ने र त्यो जम्ने बित्तिकै तपाईँको अक्सिजन फ्लो बढी चाहिन्छ त्यस बेला त्यसलाई पातलो गर्नलाई, र अक्सिजन फ्लो बढी मतलब कि डिमान्ड जब हुन्छ त्यस बेला रेस्पिरेसन हाई मतलब कि सास दर बढ्न थाल्छ, किनभने हाम्रो रेस्पिरेसन बढी खोजिरहेको छ या यहाँ ब्लड क्लट जमिरहेछ, त्यस बेला चाहिँ अक्सिजनको डिमान्ड बढी हुन्छ, त्यही भएर अक्सिजनको डिमान्ड हुन्छ, इटलीको अनुसन्धान देखाइरहेछ। अर्को कुरा के छ भने ब्लड क्लट भ्याक्सिन, अब सुन्नुभयो होला केही दिन पहिला कि युरोपमा भ्याक्सिन रोकिदिएछ, सुन्नुभयो होला है, मतलब भ्याक्सिन चलायो अनि त्यहाँ ब्लड क्लटको समस्या बढी भयो त्यसले गर्दा भ्याक्सिन रोकियो, यानि कि यो भ्याक्सिन जुन छ त्यो दिने बेलामा दिँदाखेरि नि त्यो भ्याक्सिनले तपाईँको ब्लड क्लट गर्नेमा झन् बढी सहयोग गर्यो, यानि कि ब्लड बाक्लो गर्नमा बढी सहयोग गर्यो, त बाक्लो जब एक त कोरोना भाइरसले बाक्लो गरिरहेछ ब्लड, अर्को यो भ्याक्सिन दिँदाखेरि पनि मतलब कि क्लट बढी गर्यो बाक्लो गर्यो, त्यसले गर्दा केही दिन रोक्यो र केही दिन रोकेपछि फेरि अनुसन्धान भएर फेरि चलाउन थाल्यो। अर्को अर्को कुरा के छ भने अहिले सुन्नुभयो होला अहिले भ्याक्सिन कसलाई नदिने भने जसले ब्लड पातलो गर्ने औषधि जुन खाइरहेछ त्यसलाई चाहिँ भ्याक्सिन दिनु हुँदैन भनेर नेपालमै त्यस्तै निर्देश नै भएको थियो कि जो ब्लड पातलो गर्ने औषधि खान्छ त्यस्तो मान्छेलाई यो भ्याक्सिन कोरोनाको भ्याक्सिन दिनु हुँदैन भनेर निर्देशन आयो। अब यसको मतलब के छ भने यो भ्याक्सिन जुन छ यसको मतलब त्यो झन् बाक्लो गरिरहेछ, एक त बाक्लो ब्लड बाक्लो भएको बेलामा हामी ब्लड पातलो गर्ने औषधि खाइरहेछु भनेपछि झन् यो मतलब भ्याक्सिन दियो भने त झन् बाक्लो हुन्छ र झन् बाक्लो हुने बित्तिकै झन् अक्सिजनको फ्लो कम हुन्छ र अक्सिजनको फ्लो कम हुने बित्तिकै झन् सास परेर झन् मतलब समस्या कम्प्लिकेसन हुन सक्छ, त्यही भएर चाहिँ यसमा मतलब कि ब्लड मतलब कि त्यसलाई रोक्यो। अर्को कुरा आयो तपाईँको चाइनामा सुन्नुभयो होला, चाइनामा तपाईँको काउ मिल्कले गर्दा प्रिभेन्सन गरिरहेछ होइन,
गाईको दुधले
प्रिभेन्सन गरिरहेछ, अब गाईको दुधले जुन प्रिभेन्सन गरिरहेछ त्यो गाईको दुधमा माइक्रो न्युट्रिएन्ट धेरै छ, यानि कि इम्युनिटी पावर बढाउने मतलब कि माइक्रो न्युट्रिएन्ट धेरै छ, धेरै भएको कारणले गर्दा यसले चाहिँ हाम्रो मतलब इम्युनिटीलाई बुस्ट गरिरहेछ, र इम्युनिटीलाई बुस्ट गर्ने बित्तिकै हाम्रो कोरोना भाइरसको जुन भाइरस हो त्यसलाई ब्यार हाम्रो इम्युनिटीले त्यसले ब्यारियरको काम गरिरहेछ, ब्यारियरको काम गर्ने बित्तिकै त्यसलाई मतलब कि भगाउने गरिरहेछ, त्यसले गर्दा चाहिँ यो मेन माइक्रो न्युट्रिएन्टहरूको इम्युनिटी बुस्ट गर्ने कुरा आयो, यसमा इम्युनिटी बुस्ट हुनुपर्छ। अब हजुर अब यसमा अब यति त तपाईँको यो ब्लड क्लटको भयो, अब अर्को कुरा आयो हामी यहाँ अब एउटा प्रोग्राम चल्छ हाम्रो अफिसहरूमा नेसनल प्रोग्रामै हो, जस्तै कि मिजल्सहरू हुन्छ, अब मतलब अर्को पार्टमा जाँदैछु है. अब मिजल्स भनेको दादुरा हो, एउटा रोग हो. बच्चाहरूमा ठुलोहरूमा पनि बढी हुन्छ र बढी मतलब कि अब एउटा बच्चालाई भयो भने घरको सबैले हुने, घरको भयो भने गाउँकै सबै हुने, गाउँको भयो भने अब एउटा कम्युनिटीले पुरै मतलब कि एउटा जिल्लाले पनि गर्न कभर गर्न सक्छ. बेसिक पहिला यस्तै हुन्थ्यो मतलब सरुवा रोग. त्यस्तो बेलामा मिजल्स भएको, मिजल्समा के हुन्छ भने तपाईँको दादुरामा आँखा रातो हुने हुन्छ.
हजुर.
र आँखा रातो हुने, आँखा रातो हुनुको मतलब के छ भने ब्लड सप्लाई आँखामा कम हुने. रातो हुनुको मतलब ब्लड सप्लाई कम हुनु र ब्लड सप्लाई कम हुने बित्तिकै तपाईँको आँखा सुक्खा हुनु र आँखा सुक्खा हुनुको मतलब भोलि पर्सि ब्लाइन्डनेस पनि हुने सम्भावना हुन्छ, यानि कि अन्धो पनि हुने सम्भावना हुन्छ. हो त्यो मिडल्सले. अब त्यस्तो बेलामा यदि मिजल्स भएर आँखामा ब्लड सर्कुलेसन यदि कम भयो भने त्यस बेला हामी अन्धो हुन सक्छौँ भने त्यस बेला हाम्रो निर्देशन के छ भने अब एउटा कुरा हुन्छ नि कि अनुसन्धान भयो केही र काम गर्छ के, कुनै कुनै औषधि यस्तो पनि हुन्छ कि.
अहिले नयाँ पछिल्लो तथ्याङ्क पनि देखाएको छ, जसरी नेपालका केही संक्रमितमा चाहिँ आँखा बिगार्ने कालो ढुसी पनि देखियो भनेर
देखियो.
हजुर, कारण त्यही हो कि क्या हो?
हजुर, अब म यसमा अब गरौँ है सक्यौँ अनि त्यसपछि त्यसको पनि कुरा गरौँ. हो त, अब त्यहाँ चाहिँ तपाईँको ब्लड सर्कुलेसन जुन छ नि त्यो चाहिने मात्रामा हुन भएन, यानि कि आँखामा ब्लड सर्कुलेसन जुन छ त्यो चाहिने मात्रामा भएन, नभएपछि तपाईँको आँखा रातो हुने र सुक्खा जस्तो हुने र सुक्खा भएपछि तपाईँको घाउ साउ जस्तो भएर पनि अन्धो हुन सक्ने त्यस्तो छ. अब यस्तो बेलामा हामी भिटामिन ए दिने मतलब निर्देशन छ, हाम्रो निर्देशन छ कि भिटामिन ए दिने. अब यस्तो बेलामा भिटामिन ए के गर्छ भने हुन त भिटामिन ए दिने भनेको इम्युनिटी पावर बुस्ट गर्ने एक है, इम्युनिटी पावर बुस्ट गर्ने र इम्युनिटी पावर बुस्ट गर्नुको साथसाथै यो जुन रातो जुन हुनेछ नि ब्लड सर्कुलेसन जुन छ नि त्यसलाई पनि राम्रोसँग सञ्चालन गर्छ है. ब्लड सर्कुलेसनलाई राम्रोसँग सञ्चालन गर्ने भएपछि त्यो अब त्यो पनि मिजल्स दादुरालाई पनि ठिक गर्यो र अर्को यतातिर इम्युनिटी पावर पनि बढायो यो मिजल्समा यो भिटामिन एले. अब यहाँ मेन भूमिका अब के हुन्छ, एक त इम्युनिटी पावर बढायो, अर्को कुरा जब हामी दिँदैछौँ कि त्यो ब्लड सर्कुलेसनलाई यदि प्रवाहित राम्रो गर्यो भने यसको मतलब यदि भिटामिन कोरोना पोजिटिभलाई दियो भने त्यहाँ पनि त यो ब्लड सर्कुलेसनलाई राम्रो गर्छ, फलो गर्छ है. म यताबाट उता जोड्न
थाल्छु.
अब भिटामिन एमा मतलब त्यो भयो एउटा इम्युनिटी पावर बुस्ट गर्यो, अर्को कुरा आँखामा त्यो ब्लड सर्कुलेसन कम भएको त्यहाँ पनि त्यो राम्रो काम
गरिरहेको. यहाँको भनाइ चाहिँ जसरी भिटामिन ए हामीले जुन हिसाबको लागि जुन प्रयोजनका लागि दिन्छौँ त्यो प्रयोजन चाहिँ कोभिड संक्रमितलाई पनि दियो भने राम्रो हुन्छ भन्न खोज्नु
भयो. म आफै यो
प्रयोग पनि गर्नु भएको छ यहाँले?
म प्रयोग पनि गरेको छु है, जतिजनालाई प्रयोग गरेको छु, यो कसैलाई यो महामारीमा अब त्यतिजनाले रुखा पनि लागेन, खोकी पनि लागेको छैन है, किनभने महामारी त धेरैजना लागेको छ, तर त्यति जतिजनालाई दिएको छु कसैले त्यस्तो पनि भएन. र अर्को कुरा तपाईँको अब जसलाई कहीँ भइदियो भने पनि सेकेन्डरी इन्फेक्सन हुन दिँदैन.
जस्तै मैले यहाँलाई पनि भने जसरी चाहिँ हाम्रो के अरे डाक्टर साहब उदयनारायण सिंहले पनि भन्नुभएको थियो, यो चाहिँ आँखा सुनिने, आँखामा रगत जस्तो तरल पदार्थ आउने भयो भने चाहिँ अस्पताल भर्ना भएको 10 दिनमा चाहिँ आँखा अघि यहाँले भने जस्तै आँखा पनि गुमाउनु पर्छ होइन. त्यो चाहिँ अब रोग प्रतिरोधात्मक क्षमता कमजोर भन्दाखेरि भनौँ न अपर्ट्युनिस्टिक इन्फेक्सन हुन गयो भनेर त्यो देखिएको छ. अब यसलाई चाहिँ भिटामिन ए दियो भने चाहिँ यो यसबाट चाहिँ यो रोगबाट चाहिँ अथवा यसलाई चाहिँ निको पार्न सकिन्छ भन्नु खोज्नुमा हो?
हजुर. अब म एउटा कुरा, म आफू मतलब कि यो जुन माहौल हेरेँ नि तपाईँको इटलीको अनुसन्धान, भ्याक्सिन रोक्यो, यो ब्लड थिनर औषधि चाहिँ जो खाइरहेछ उसलाई नदिने, यो जुन म क्राइटेरिया 2-4 नि त्यसमा म यो आफै अनुसन्धान गरेँ कि वास्तवमा यसमा यो दिँदाखेरि अलि इफेक्टिभ हुन्छ कि भनेर मैले अनुसन्धान गरेँ. र यसमा गर्दाखेरि के हुन्छ भने, किनभने म त आफू व्यक्तिगत मात्र गरे हो र यो माथिल्लो स्तरमा पुग्यो भने है अब उहाँहरू विज्ञहरूले यसमा छलफल गर्ने हो
कि
अब म त एउटा अब एउटा कुरा के छ भने नि अब कुनै गाउँमा केही चोर आयो है चोर आयो भने अब पुरै गाउँलाई घेर्नुभन्दा कुनै घरमै यो घरमा पस्या छ यो घरमा पस्यो भने त गाउँले घेर्नु पर्दैन नि यो घरमै त्यही घरमा गयो भने त त्यो त समातिन्छ नि
होइन
त हो त्यही भएर म यसमा एउटा भिटामिनमा म जोड दिन खोजेको हो र यसमा अब म त यति गरेँ अब यसमा वास्तवमा अब धेरै के गर्नुपर्ने हो है यसमा वास्तवमा कतिको राम्रो हुन्छ इफेक्टिभ छ कि छैन भनेर यो विज्ञहरूले यसमा गरेर मतलब सल्लाह सुझाव गरेर अनुसन्धान गरेर चलाउने हो म त एउटा रास्ता मात्र म आफू अनुभवको कुरा मात्र म सेयर गर्न खोजेको छु तर वास्तवमा यसमा अरू केही नराम्रो छ कि यो राम्रो छ कि
त्यो सम्बन्धित विज्ञहरूले छुट्याउने काम हो सम्बन्धित अनुसन्धानकर्ताहरूले गर्ने काम हो
तर हामी म जस्तो चलाएर म अनुभव गरेँ नि त्यसले गर्दा म यो राखिदिए अर्को कुरा पनि के छ भने नि यो भिटामिन ए मात्र होइन
तपाईँको
यो डाइरिया केसमा पनि यो जुन क्रोनिक डाइरिया जुन हुन्छ नि क्रोनिक डाइरियामा पनि तपाईँको यो दिइन्छ भिटामिन ए क्रोनिक डाइरिया भनेको 15 दिन 20 दिन महिना दिन यस्तोदेखि कुनै कुनै मान्छेलाई लागिरहेको हुन्छ यो डाइरिया
निरन्तर आइरहनु हुन्छ
अब त्यस्तो अवस्थामा पनि भिटामिन ए दिइन्छ गुरु हाम्रो सरकारको निर्देश नै छ अब त्यसमा म फेरि कुरा के गरेँ भने अब त्यसमा क्रोनिक डाइरिया अब यसको मतलब इम्युनिटी पावर लो भयो र अर्को कुरा इम्युनिटी पावरको लागि त दियो अब यसले के क्रोनिक डायरिया भएर के हुन्छ हाम्रो पेटको जुन इपिथेलियल मसलहरू हुन्छ इपिथेलियल सेलहरू हुन्छ टिस्युहरू हुन्छ त्यसमा घाउ गरिदिन्छ क्या यो डायरियाले क्रोनिक डायरिया र त्यसमा घाउ हुने बित्तिकै अब मतलब त्यो घाउ भएर अनि झन् बढ्दै जाने हो अब त्यस्तो बेलामा भिटामिन ए दिनुको मतलब के छ भने त्यहाँ घाउ हुने बित्तिकै यसको मतलब ब्लड सर्कुलेसन त्यहाँ कम भयो है र ब्लड सर्कुलेसन जब कम भयो भने त्यस बेला भिटामिन ए दिएर अनि त्यसले ब्लड सर्कुलेसनहरू पुरै प्रवाह गराउनु पर्यो भनेर त्यस बेला मैले त्यो कुरा दिमाग लगाएँ कि चाहिँ वास्तवमा यसमा अब घाउ साउ भयो यस बेला यो दिँदाखेरि यसले अलिक ब्लड सर्कुलेसनलाई अलिक फास्ट गरेर छिटो बिसे गर्छ भनेर मलाई लाग्यो त्यही भएर भिटामिन ए त्यस बेला दिइन्छ र दिँदाखेरि अब मतलब त्यही त अब जहाँ त्यहाँ अब ब्लड सर्कुलेसन यहाँ पनि डायरिया पनि दिँदाखेरि अब त्यो राम्रो काम गरिरहेछ भनेर यहाँ देखियो हो अब यस्तै समस्या जुन कोरोना पोजिटिभले ब्लड सर्कुलेसनै कम भएर ब्लडै बाक्लो भएर त्यहाँ मान्छेले अक्सिजनको कम भएर देख त्यही भएर जसरी यहाँ भिटामिन ए यसमा काम गरिरहेछ त्यस्तै त्यहाँ पनि त काम गर्न सक्छ यो है हो त त्यही भएर त्यो कुरा त्यसमा राखेँ अर्को कुरा हेर्नुहुन्छ तपाईँको जिङ्क टेबलेट पनि दिइरहेको हुन्छ अहिले कोरोना पोजिटिभलाई जिङ्क टेबलेट पनि इम्युनिटी बुस्ट गर्नेछ जिङ्क त्यो पनि दिइरहेछ इम्युनिटी बुस्ट गर्ने भिटामिन सी पनि दिइरहेछ तपाईँको एउटा कोलेकाल्सी फेरल आउँछ तपाईँको विकलीमा एउटा दिनुपर्ने डिबी 60 के भनेर आउँछ त्यो पनि दिन्छ तपाईँको हो त्यो यति औषधिहरू दिइरहेको हुन्छ
क्या
त्यही भएर यो सबै इम्युनिटी बुस्ट गर्नेहरू मतलब दिइरहेको हुन्छ अब इम्युनिटी बुस्ट गर्ने यो भिटामिन ए पनि इम्युनिटी बुस्ट गर्ने हो क्या अब त्यो इम्युनिटी बुस्ट गर्नलाई दियो भने त्यो 6-6 महिनामा दिने चिज हो र 6-6 महिनामा दिँदाखेरि हुन त त्यो दिएर पनि केही बिग्रिनेवाला छैन है त्यो अब हुन्छ नि कुनै औषधि कसरी दिने सबैले कसरी दिने भनेर पनि हुन्छ क्या तर त्यो दिएर पनि कसैले केही बिग्रिँदैन त्यसको साइड इफेक्टहरू पनि त्यस्तो अलिकति गर्मी जस्तो अनुभव भने त्यति हो नत्र भने कुनै खास त्यस्तो केही असर छैन र त्यो दिँदाखेरि तपाईँको अहिले भाइरलहरू जति छन् फिभर त्यो एउटा कोरोना मात्र होइन त्यो धेरै चिजबाट पनि अहिले जोगाउने अवस्था आउन सक्छ र यो अनुसन्धानको जुन कुरा छ नि तपाईँको सबै कुनै सबै औषधिहरू जुन चाहिँ यही रोगमा काम गर्छ भने पनि छैन यो धेरै चिजमा एउटै औषधि धेरै चिजमा पनि काम गर्न सक्छ
अब यो यो चिज चाहिँ तपाईँले अब एउटा के अरे स्वास्थ्य कर्मीको नाताले राज्यको सम्बन्धित निकाय राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषदहरूमा चाहिँ यस्तो सुझावहरू दिनुभएको छ कि छैन यहाँले यस्ता कुराहरू चाहिँ
अब हुन त अब के हुन्छ भने नि हाम्रो नेपालको कुरा कस्तो छ जुनसुकै देशको पनि कुरा कस्तो हुन्छ भने नि
हजुर
अब जुन धेरै पढे लेखेको हुन्छ नि त्यो कम पढेको लेखेको कुरालाई त्यतिकै वास्ता गरिँदैन है, अब वास्ता गरिँदैन नि, तर वास्तवमा
एउटा आधार लिन सकिन्थ्यो, त्यो आधार पनि लिन मान्दैनन् उहाँहरू होइन,
हो हो त्यस्तो छ के वास्तवमा, अब मतलब यसमा अब म के वास्तविक के भन्न चाहन्छु भने यो कोरोना भाइरस सम्बन्धी रोगमा हामी वैज्ञानिकदेखि लिएर जनसाधारणसम्म हामी यसको मतलब त्यसमा शून्य छौँ, जिरो अवस्थामा छौँ, हामी केही जान्या छौँ यसको मतलब हामी बुझ्नुपर्छ, छ कि छैन सर? हो, जब यसको ट्रिटमेन्टै छैन, कुनै उपचारै छैन भने यसमा वैज्ञानिक पनि शून्यमा छ र हामी त शून्यमा त्यतिकै छौँ, हामी जिरो अवस्थामै छौँ, त्यही भएर यसमा कसैले पनि यो वास्तवमा यो हुन सक्छ, यसमा यो औषधि दिँदाखेरि राम्रो हुन सक्छ भनेर यसमा मनन गर्ने कुरा मनन गर्नुपर्ने अवस्था छ, चाहे ठुलो किन नहोस् सानो किन नहोस् यसमा अलि मनन गर्नुपर्छ कि वास्तवमा यो भनेको औषधि दिँदाखेरि हुन्छ कि हुँदैन, नत्र भने गफमै उडाइदिने गर्छ नि, ए यसोले कहीँ हुन्छ उसोले कहीँ हुन्छ भनेर, आजभोलिको जमाना त्यस्तै छ नि, पहिला जुन छिटी कुरालाई भित्री नलिने बाहिरबाट एकैचोटि फुत्त मुखबाट निकालिदिने गर्छ नि, ए यस्तोले नि हुन्छ,
हामीसँग अभ्यास कम छ कुरा बढी छ, अभ्यास कम भएर कुरा बढी भयो भने यो काम लाग्दैन, जसरी यहाँहरूले तर्कसहितको कुरा गरिरहनु भएको छ होइन, यो चाहिँ यो दिँदाखेरि चाहिँ यसरी हुन्छ, यो कारणले यो दिएको छ, यो दिँदा किन हुँदैन भन्ने कुरा जसरी गरिरहनु भएको छ, त्यो चिजलाई उनीहरूले अनुसन्धान गर्ने हो नि त, अनुसन्धान गरिसकेपछि प्रमाणित गर्ने कुरा उहाँहरूको हो नि,
अब
हो धेरै धेरै धन्यवाद, धेरै राम्रो जानकारी दिनुभयो यहाँले, र कतिपय कुराहरू एकदमै तथ्यसङ्गत पनि छ यो कुराहरूमा, कहीँ अब अनुसन्धानको पाटो फरक होला, त्यो अनुसन्धानले देखाउँला, कार्यक्रममा आएर जानकारी दिनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद,
हस् थ्याङ्क यू वेलकम, मलाई यो दुई शब्द भन्ने मौका दिनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद।
हजुर, उहाँ हुनुहुन्थ्यो सबैठुवा हेल्थ पोस्टका इन्चार्ज हुनुहुन्थ्यो रामनाथ महतो, खास गरी कोरोना सङ्क्रमण अथवा कोरोना सङ्क्रमितहरूलाई औषधि दिँदाखेरि दिइने औषधिहरूको प्रयोग र त्योभन्दा अन्य रोगहरूलाई जुन खालको भिटामिन एहरू प्रयोग गरिन्छ त्यो भिटामिन एहरू पनि बढी मात्रामा सङ्क्रमितहरूलाई प्रयोग गर्दाखेरि चाहिँ केही न केही राहत हुन्छ भन्ने कुराहरू उहाँको थियो। कार्यक्रमको कोरोना अपडेट कार्यक्रम सकिएको छ, फेरि भोलि बिहान कोरोना अपडेट लिएर आउने नै छौँ, तबसम्मको लागि प्रविधिका आनन्दलाई धन्यवाद दिँदै म निरज पिठाकोटे पनि बिदा हुन्छु, नमस्कार।
नारायणी एफएम 103.8 MHz तपाईँको मनको साह्रै नजिक।
हेर्नुहोस् त खतरनाक एक्सिडेन्ट पो भएछ।
हो भने बेसरी चोट लागेको जस्तो छ, साथै टाउको र खुट्टाबाट अत्याधिक मात्रामा रगत बगिरहेको छ,
यसको इलाज यहाँ सम्भव छैन जस्तो छ, यसलाई काठमाडौँ लग्नु पर्छ।
नाइ नाइ, काठमाडौँ नै जानु पर्दैन, हाम्रै 2 नम्बर प्रदेशमा सुविधा सम्पन्न नारायणी बयोदा हस्पिटलको ट्रमा सेन्टर खुलिसकेको छ नि।
हो दिदी, सही भन्नुभयो, अब हाम्रो विश्वासिलो काठमाडौँको बयोदा हस्पिटलको शाखा प्रदेश नम्बर 2 को बिरगजमा खुलिसकेको छ, जहाँ इलाजको लागि विश्वस्तरीय सुविधा उपलब्ध छ, साथै प्रदेश नम्बर 2 मै पहिलो ट्रमा टिम भएको एक मात्र अस्पताल हो, जहाँ हड्डी न्युरो जनरल सर्जरी र अनस्थेसिया विशेषज्ञद्वारा 24 घण्टा सेवा उपलब्ध हुन्छ।
त्यति मात्रै कहाँ हो र, नारायणी बयोदा अस्पतालमा सिटी स्क्यान, अत्याधुनिक उपकरण भएको आइसियु, मोडुल अपरेशन थिएटरहरूको साथै सफाइको अत्यन्तै बढी ध्यान राख्दछ।
ल, समय खेर नगरी बिरगज स्थित नारायणी बयोदा अस्पतालमा लगौं।
सम्पर्क त्रिभुवन हाइवे 12 पर्सा बेरगन्ज, मोबाइल 9809126611, इमर्जेन्सी 9809925222।
नया उमंगली नया जोश दी बदलाओ जिंदगी नया उत्साह सजाई।
यस नयाँ वर्ष सैमसंगका उत्कृष्ट उत्पादनहरू घर भित्री आउनुहोस् 35% सम्मको आकर्षक छुटमा, शर्तहरू लागू हुनेछ, यो योजना सीमित अवधिको लागि मात्र।
मुस्कान तपाईको सेवा हाम्रो, दाँत सम्बन्धी सम्पूर्ण सेवाको लागि
केडिया डेन्टल हस्पिटल,
दाँत सफा गर्ने, टल्काउने,
दाँत अनि दाँतको रङ भर्ने, बच्चाको दाँतको लागि जिआइसी भर्ने, दुखेको दाँतको लागि आरसिटी गर्ने, कृत्रिम दाँत राख्ने, दाँतको खोल राख्ने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी दाँत राख्ने, बिना अपरेसन नमिलेको दाँत मिलाउने,
फिक्स दाँत राख्ने,
मुखको धेरै पुराना समस्याहरू, गिजाबाट रगत आउने, मुख गनाउने, घाउ खटिरा आउने, सेतो दाग आउने आदि सबै सेवाको लागि हामीलाई सम्झनुहोस्।
साथै अत्याधुनिक जापानिज इन्ट्राओरल लेन्सद्वारा दाँत र मुखको परीक्षण भइरहेको छ।
सम्पर्क केडिया डेन्टल हस्पिटल परवानीपुर आँखा अस्पतालको छेउ।